الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ولا يأب كاتب أن يكتب كما علمه الله. جس کو لکھنا آتا ہو وہ انکار نہ کر دے، جب بھی اس کو لکھنے کے لیے بلاوے تو فوراً لکھنے کے لیے تیار ہو جائے، چونکہ اس کا فائدہ متعدی ہے، حقوق کی سلامتی ہے اس میں، اس لیے کہ اگر لکھنے نہیں جاؤ گے تو کسی کا بیچارے کا حق ضائع ہو جائے گا، اس لیے جس کو لکھنا آتا ہو جب لکھنے کے لیے بلایا جائے تو فوراً لکھنے کے لیے چلا جائے. کما علمہ اللہ، جیسے اللہ نے اپنے فضل سے اس کو لکھنا سکھایا. گویا تم کو اللہ نے لکھنا سکھایا، ایک فوقیت عطا فرمائی. دوسروں کو لکھنا نہیں آتا، آپ کو لکھنا آتا، ایک فوقیت ہے. تو اللہ کی اس نعمت کی قدر ادانی کرنی چاہیے، اور کوئی لکھنے کے لیے بلاوے تو فوراً لکھنے چلے جاوے. اس سے معلوم ہوا کہ کسی کو لکھتے آنا یہ اللہ کا فضل ہے. دوسری بات، ہر وہ علم جس میں مخلوق کے لیے دینی دنیاوی نفع ہو وہ محض اللہ تعالیٰ کا فضل و کرم ہے. لہذا ایسی نعمت پر شکر ادا کرنا چاہیے کہ جو علم آپ کو دینی دنیاوی نفع کا باعث اللہ نے عطا فرمایا، دوسروں کو پہنچاؤ، اس کو بند کر کے روک کے مت رکھو، دوسروں کو پہنچاؤ. فلا یبخل بها، معلوم ہوا بخل علم میں بھی ہوتا ہے کہ لکھنا آتا اور پھر بھی نہ لکھے، یہ بکیل ہے. دین کی بات، دنیاوی کوئی اہم بات جانتے اور نہ بتلاوے، یہ بھی ایک طرح کا بخل ہے. ایسی بکیلی نہیں کرنے کی، گویا کاتبوں کو تاکید کر دی گئی. اس میں فرمایا گیا کہ ہر ذی فن کو اپنے فن کے تقاضے بلا تکلف پورے کرنے چاہیے، تقاضے فن کی تکمیل میں نخرے نہ کرنے چاہیے. آپ کو قرآت پڑھنی آتی ہے، کہا بھائی چلائیے خائی صاحب ذرا پڑھ دیجئے، مجلس شروع ہو رہی، ابھی بلغم بہت ہے، آواز بیٹھی ہوئی ہے، نخرے نہیں کرے کہ وہ تو فوراً بیٹھ جانے. نعت پڑھنے کے لیے گئے خان صاحب، ابھی وہ کاپی ساتھ میں نہیں ہے، پہلے کہتے تو میں کاپی لے کر گیا تھا، اب جو بھی دو چار شعر یادیں پڑھ دو، بھی کھڑے ہو گئے، نخرے کا ہی کیوں کرتے ہو. تو ہر ذی فن کو جو ہے فن کے اظہار میں نخرے بازی نہیں کرنی چاہیے، بلکہ بلا تکلف جو ہے کام کر دینا چاہیے. یہ کاف یعبن سے متعلق فل یکتب، یہ دو بارہ لایا گیا تاکید کے لیے کہ لکھ دینا چاہیے. وَلْيُمْلِلِ الَّذِي عَلَيْهِ الْحَقِّ، اب یہ مضمون کون لکھوائے؟ کاتب صاحب لکھنے تو آئیں گے، لیکن مضمون کون لکھے؟ اس لیے کہ جن کا معاملہ ہوگا وہی مضمون جانتے ہیں، کاتب صاحب تھوڑے مضمون جانتے ہیں. تو مضمون لکھوائے گا کاتب کو وہ آدمی جس کے ذمے میں حق ہے، مراد ہے قرض، یعنی مقروض آدمی مضمون لکھوائے گا. قرض لینے والا، ادھاری لینے والا، وہ مضمون لکھوائے گا. اس کو یوں بھی تعبیر کرتے ہیں کہ دستاویز جو لکھے جاتے ہیں اس کا خلاصہ ہے حق کا اقرار کرنا، کہ میرے ذمے حق ہے اس کا میں اقرار کر رہا ہوں، اور مقروض مقر ہے، اسی لیے مقروض یہ تحریر لکھوانے کا کام کرے گا. دوسری بات، لِأَنَّهُ الْمَشْهُودُ عَلَيْهِ، इसलिए कि मकरूज पर शहादत दिलाई जा रही है। फयुकिर, इसलिए मकरूज का इकरार मातबर होगा और मकरूज ही इकरार की तहरीर लिखवाने का काम करेगा, ताकि उसको पता चले, चूंकि उसको मालूम है कि उसके जिम्मे कितना वाजिब है, उसको इल्म में है कि मुझे कितना कर्ज अदा करना है, कितनी उधारी देनी, इसलिए वो खुद मजमून लिखवावे। वलियत्तकिल्लाह रब्बा, और मजमून लिखवाने में अल्लाह ताला से डरे जो उसके रब है, यानी कि जितना कर्ज है, जितनी उधारी है, जितना देन है, हूबहू लिखवावे, उसको लिखवाने के अंदर अपनी तरफ से कमी न करे। वला यबहस मिन्हु शैआ, और हक को लिखवाने में कुछ भी कमी न करे, जितना हक है वो पूरे पूरा लिखवा देवे, ये अल्लाह से डर का तकाजा है। मालूम हुआ कि तकवा तो मामलात में भी है, और असल तकवा मामलात में है। वलियत्तकिल्लाह, कि जो कर्ज है उसकी पूरी मकदार कमा हक को लिखवाओ, उसमें अपनी तरफ से कमी बेशी न करो। यहाँ भी तकवा है और यही तकवा असली तकवा है। فَإِنْ كَانَ الَّذِي عَلَيْهِ الْحَقُّ سَفِيهًا أَوْ ضَعِيفًا، سو اگر وہ آدمی جس کے ذمے میں حق لازم ہوا ہے، یعنی مقروض آدمی، مدیون آدمی، ادھاری لینے والا آدمی کیسا ہے کہ وہ تحریر لکھوا نہیں سکتا، تحریر لکھوانے کی اس میں صلاحیت نہیں ہے۔ کیوں وہ تحریر نہیں لکھوا سکتا؟ نمبر ایک، سفیہن، پاولی ہونے کی وجہ سے، یعنی عقل کی کمی کی وجہ سے وہ مضمون نہیں لکھوا سکتا۔ علامہ سیوطی رحمۃ اللہ علیہ نے سفی کا کوئی نیا ترجمہ کیا، وہ پیسوں کو، مال کو اڑانے والا ہے، یعنی فضول خرچی کرنے والا ہے، اس لیے وہ لکھوا نہیں سکتا۔ نمبر دو، یا وہ ضعیف اور کمزور ہے اس لیے لکھوا نہیں سکتا۔ تو مدیون، مقروض، ادار رہنے والا لکھوا نہیں سکتا، جسمانی کمی کی وجہ سے یا عقل کی کمی کی وجہ سے۔ عقل کی کمی ہے سفیہن، جسمانی کمزوری ہے ضعیفن، وہ لکھوا نہیں سکتا۔ کیوں نہیں لکھوا سکتا؟ اسی گرین بچپنے کی وجہ سے، چھوٹا بچہ ہے اور قرض اور ادھاری پر لے رہا ہے، وہ بیچارہ بچہ کیا مضمون لکھوائے گا؟ یا بڑھاپے کی وجہ سے وہ لکھوا نہیں سکتا، پوسٹ بڈھا، تو اس کی جگہ۔ تیسرا سبب، او لا یستطیع ان یملہ، وہ خود بھی لکھوا نہیں سکتا، یعنی صفی بھی نہیں ہے، کمزور بھی نہیں ہے، لیکن لکھوانا نہیں جانتا۔ کیوں نہیں لکھوانا جانتا؟ گنگا ہونے کی وجہ سے۔ خرس کے معنی گنگا پن، یا یہ کہ وہ زبان جانتا نہیں ہے، یعنی مضمون لکھوانا ہے جس زبان میں، وہ زبان جانتا نہیں ہے، بھاشا نہیں جانتا، تو او نحو ذالک، یا اس کے علاوہ کوئی کمی ہے، مثلا گنگا پھینگا ہے کہ وہ لکھوانے کی صلاحیت نہیں رکھتا۔ کیونکہ مضمون لکھوانا تو بڑی ہوشیاری کا کام ہے، گنگے پھینگے کا کام نہیں ہے، جس کو برابر آتا نہیں ہو، وہ تو باقاعدہ جس کو سمجھ ہو وہی آدمی لکھوائے گا۔ او نحو ذالک میں سب آ گیا۔ تو اگر ایسی صورت حال ہو تو کون دستاویز کا مضمون لکھواوے؟ فَلْيُمْلِلْ وَلِيُّهُ بِالْعَدْلِ، مدیون کا ولی انصاف کے ساتھ تحریر لکھواوے۔ مدیون، مقروض، اداری لینے والا، اس کا والی وہ مضمون لکھوائے گا۔ دیکھو ہر جگہ عدل عدل عدل، انصاف انصاف انصاف، معلوم ہوا معاملات کی بنیاد انصاف ہے۔ انصاف ہوں گے تو معاملات کی حسین عمارت ٹکی رہے گی، इंसाफ नहीं होगा तो मामलात की इमारत धड़ाम से गिरेगी। इसीलिए कैद लगाई जा रही, भाई इंसाफ ऊपर भी बिला दिला, यहाँ भी बिला दिला, ताकीद दर ताकीद कहा जा रहा है। वली से कौन मुराद? वारिस मुराद नहीं है मदियून का। कौन मुराद है? मुतवल्ली अमर, जो उसके काम का निगरान और जिम्मेदार हो वो मुराद है। अब काम का जिम्मेदार कौन? मिन वालिदैन, बाप। इसका ताल्लुक है सफी से, कि सफी का बाप मजमून लिखवावे, और बाप मर गया हो तो कौन लिखवावे? वो वसी, मरहूम बाप ने अपनी औलाद की निगरानी जिसकी वसीयत की हो, जिसको वसीयत की हो, वो बाप का वसी तहरीर लिखवावे। नंबर तीन, कईम मैनेजर, काम का जिम्मेदार मैनेजर वो लिखवा देवे, इसका ताल्लुक है गुंगेपन से। वह मुतरजिम, इसका ताल्लुक है जहालत लुगत से, कि अगर लुगत नहीं आती है मकरूज को तो फिर मुतरजिम लिखवा देवे। बिल अदल, इंसाफ के साथ। जी,
और लिखने वाले को लिखना चाहिए क्योंकि उसको लिखने के लिए कहा जाए, जैसा कि अल्लाह ताला ने उसको जो सिखलाया किताब के जरिए, यानी किताब के जरिए फजीलत बख्शी, लिहाजा वो लिखने में बखीली नहीं करे। और काफ या बात से मुताल लिखे तो चाहिए लिख देवे, और यही काफी है। और जिसका हक है यानी मकरूज, जिसका हक है यानी मकरूज को चाहिए कि वो लिख देवे, इसलिए और मकरूज को चाहिए इसलिए कि वही मशहूर आ रहे हैं तो वो सब क्या करें ताकि मालूम हो जाए बच्चों क्या चीज़ वाजिब है। और लिखाने में अपने अल्लाह तला से डर देना चाहिए, और सबके लिखाने में कुछ भी कमी न करे। फिर अगर वो मजदूर का मकान खुद खर्च वाला हो या छोटा छोटी उम्र या बड़ी उम्र की वजह से कम गुंगा या सफाई को न जानने की वजह से या किसी और शुरू की वजह से लिखवाने पर कादिल न हो तो उसके बोली को चाहिए
रिजालिकुम, और इस दस्तावेज की तहरीर के ऊपर दो आदमियों को गवाह भी बना लो। देखो ये कायदा समझो, असल मदार शहादत और गवाही पर है। शहादत और गवाही ही से अदालत में दावे साबित होते हैं। दस्तावेज ये तो याददाश्त के वास्ते हैं, इसीलिए किसी मजमून में सिर्फ दस्तावेजी तहरीर हो, गवाह न हो तो वो मोतबर नहीं है। और गवाह है और दस्तावेज नहीं है तो वो मोतबर है। तो दस्तावेज के साथ साथ दो आदमी का मजमून पर गवाह रहना ये भी ज़रूरी कि दो गवाहों को बुलवाने का, और मदियों ने जो मजमून लिखवाया वो मजमून उनके सामने पढ़ के सुनाया जाए, और वो गवाह रहे कि हम गवाही देते कि मजमून हमने सुना, आइंदा अदालत में ज़रूरत पेश आएगी हम आएंगे। इसीलिए आजकल भी जो दस्तावेज होते उसके अंदर गवाह रखे जाते हैं, और अब जो ई दस्तावेज का सिस्टम आ गया तो उसके अंदर यही होता है कि भाई गवाहों को भी वहाँ बुलाया जाता है रेवेन्यू डिपार्टमेंट के अंदर, और बाय और मुश्तरी दोनों खड़े रहते हैं, पीछे गवाह भी खड़े रखे जाते हैं, फिर उनका पूरा वीडियो रिकॉर्डिंग होता है, तस्वीर होती है, और उसमें बुलवाते हैं कि मैंने बेचा इतने में ख़रीदा। गवाहों को कहा जाता तुम बोलो हम ये बाय मुश्तरी को पहचानते हैं और इतने में इन्होंने बेचा हमारे इल्म में है, ये पूरी रिकॉर्डिंग होती है, फिर उसकी ई तस्वीरें निकलती है और उसको दस्तावेज के साथ मुलहक किया जाता है। इस वक्त भी यही तरतीब है। तो वस्तशहीदु शहीदैनि मिर रिजालिकुम, के दो आदमियों को गवाह बना लो कर्ज के मामले के ऊपर तुम्हारे मर्दों में से। अब अल्लामा सुयूती रहमतुल्लाह अलैह फरमाते हैं کہ سین اور تا طلب کے لیے نہیں ہے بلکہ تاکید کے معنی میں آئی، اسی لیے اشہدو ترجمہ کیا ہے. باب استفعال طلب فعل کے لیے نہیں ہے بلکہ تاکید کے لیے، یعنی یہ تاکید کی جا رہی کہ دستاویزی مضمون پر دو گواہ بناؤ تمہارے مردوں میں سے. اس میں گواہوں کے سارے شرائط آ گئے، رجال کی قید سے نابالغ نکل گئے، چونکہ نابالغ کو رجل نہیں کہا جاتا. ما کان محمد ابا احد من رجالکم، حضور کی نابالغ اولاد تھی، حضور ان کے ابا تھے مردوں میں سے، کوئی بالغ اولاد حضور کی نہیں ہو سکی، اور آیت کے نزول کے وقت کوئی زندہ بھی نہیں، اس لیے رجال بالغ کو کہا جاتا ہے، نابالغ کی گواہی نہیں چلے گی. کم مسلمان معاشرے کو خطاب ہے، اسی لیے گواہ کا مسلمان ہونا ضروری ہے. فست شہیدین من رجالکم، آزاد ہونا بھی شرط، اسی لیے کہ رجل آزاد کو کہتے ہیں، مطلق بولا جائے تو فرد کامل آزاد، غلام فرد کامل نہیں، اسی لیے غلام نکل گئے. اور بالغ مسلمان آزاد گواہ ہونے چاہیے اس قرض والے معاملے کے اوپر. فَإِن لَّمْ يَكُونَا رَجُلَيْنِ، اگر دو مرد گواہ نہ ملے، فَرَجُلٌ وَامْرَأَتَانِ، تو ایک مرد اور دو آپا گواہی میں چلے گی. صرف آپاؤں کی گواہی معتبر نہیں، اگر ایک ہی مرد ملتا ہے تو ان کے قائم مقام دوسری دو عورتیں گواہی میں چل جائے گی. ممن ترضون من الشہداء، جن کو تم گواہ بننے کے لیے پسند کرتے ہو. اس قید کے ذریعے سے عدالت کا ثبوت ہو گیا کہ گواہ نیک ہونے چاہیے، عادل ہونے چاہیے، صالح ہونے چاہیے، اس لیے کہ جو گواہ لباڑ ہوں گے، چائے چھاپ گواہ ہوں گے کہ چائے ناشتے پر گواہی بیچتے ہوئے ایسے ہوں گے، تو وہ گواہ کو کوئی پسند نہیں کرتا ہے، وہ غیر عادل گواہ نہیں چلیں گے. ممن تردون من الشہداء، ایسے گواہ چاہیے جو پسندیدہ، عادل، انصاف والے، ظاہر میں ان کے حالات ٹھیک ٹھاک ہو، اس طرح کے متدین ہو، ایسے گواہ ہونے چاہیے. لدینی ہی، ان کی دینداری کی وجہ سے تم پسند کرو. وعدالتی ہی، ان کے انصاف کی وجہ سے تم ان کو پسند کرو، ایسے گواہ ہونا چاہیے. البتہ حنفیہ کے نزدیک قاضی فاسق کی گواہی بھی قبول کر سکتا ہے، بہتر یہ ہے کہ قاضی صاحب فاسقوں کی گواہی قبول نہ کرے، لیکن دنیاوی معاملات کے اندر فاسق اور کافر گواہی لے کے آیا تو اس کی گواہی قابل قبول کر لی ہو جائے گی، دینی معاملوں میں نہیں. مثلا چاند کا معاملہ ہے، وہاں قبول نہیں کی جائے گی فاسق کی گواہی، لیکن دنیاوی معاملات میں احناف کے نزدیک فاسق کی گواہی قاضی نے قبول کر لی تو جائز ہے، افضل ہے کہ قبول نہ کرے. جبکہ شوافی کے یہاں فاسق کی گواہی بالکل قابل قبول نہیں ہوگی. البتہ اگر کافروں کے درمیان قرض کا معاملہ ہے، مدعی دائن بھی کافر، مدیون بھی کافر، یا ایک مدیون کافر ہے دائن مسلمان ہے، تو احناف کے نزدیک ایسی صورت میں کافر کو گواہ بنانا جائز ہے. امام شافعی رحمۃ اللہ علیہ اس صورت میں بھی کافر کی گواہی کا انکار کرتے ہیں. فرجل وامرأتان ممن ترضون من الشہداء، اب سوال یہ پیدا ہوا کہ بھائی ایک مرد اور دوسرے مرد کی جگہ ایک عورت کیوں نہیں چلے، کیوں وہاں دو دو عورتوں کی ضرورت پڑے، تعدد نساء کیوں؟ لأجلی، اس وجہ سے انتضل احداهما فتذكر احداهما الاخرى, کہ اگر دو آپاؤں میں کہ ایک بھول گئی تو دوسری اس کو یاد دلائے گی. ان میں نسیان کا غلبہ بہت ہے, اسی لیے دو ہوئے علی ایم نی ایم, اس طریقے سے وہ ایک دوسری کو یاد دلائے گی. اسی لیے دو عورتوں کا ہونا ضروری ہے معاملات کے اندر. لنقص عقلهن, عقل کی کمی, وضبطهن, اور ان کو بات بھی یاد رہتی رہتی ہے نہیں, اسی لیے دو ہونا چاہیے, جا کے دو آدھے مل کر ایک اکھا ہو جائے. فتذکر, تخفیف تشدید دونوں طرح کی قرات آئی ہے. ایک یعنی جس کو یاد ہے, ذاکرہ یعنی جس کو یاد ہے, اخرا یعنی بھول گئی وہ, تو ایک جس کو یاد ہے وہ دوسری بھولنے والی کو مضمون یاد دلا دے رہے, اس طریقے کا معاملہ ہونا چاہیے. علامہ سیوطی رحمۃ اللہ علیہ فرماتے ہیں کہ وہ جملۃ الاذکار یعنی فتذکرہ والا جملہ, یہ فی الحقیقت محل علت ہے. ان دولت اگر وہ بھول گئے, لیکن دلال کو سبب اور تذکرہ کو مسبب ہونے کی وجہ سے ایک دوسرے کے قائم مقام کر دیا گیا ہے, لیکن اس کو دلال پر داخل کیا گیا اس لیے کہ وہ سبب ہے یعنی سبب علت ہے, تو دلال کو سبب اور فتذکرہ کو مسبب ہونے کی وجہ سے ایک کو دوسرے کے قائم مقام کر دیا گیا ہے. اور ایک قرات کے اندر کسرے کے ساتھ بھی ان شرطی آیا ہے, ان تدل احداہما, اور اس صورت کے اندر رفع پڑا جائے گا فتذکرو, یعنی اگر بھولی تو یاد دلاوے, نہ بھولے تو یاد دلانے کی کوئی ضرورت نہیں ہے. اس صورت کے اندر ترکیب میں یہ فعل مبتدا اور معذوب کی خبر ہو جائے گی, اور جواب ہو, اور جواب, اور یہ مبتدا کی خبر ہو کر کے جواب شرط ہو جائے گا ان تدل کا, تو جواب ہو یعنی ان تدل کا جواب بن جائے گا مبتدا معذوب کی خبر ہو کر کے, اور اس صورت کے اندر جملہ مستانفہ اس کو مانا جائے گا. جی,
اور دو آزاد بالغ مسلمان مردوں میں سے دو مردوں کو گواہ بناؤ, پھر اگر تم دو مردوں کو گواہی کے لیے نہ پاؤ تو ایک مرد اور دو عورتوں کو گواہ بنا لو. اور
کوئی عورت یوں دعویٰ کرے کہ میں تھوڑی بھولتی ہوں تو ابھی بھائی شریعت نے کہا اسی لیے دو کو آنے کا ہے. جی,
اور ایسے گواہ بناؤ جن کو تم ان کے دین اور ان کی عدالت کی وجہ سے پسند کرتے ہو. تعدد جیسا کہ وجہ یہ ہے کہ اگر ان میں سے بہت بھول جاوے اور ان کے اقدام ناقص ہونے کی وجہ سے اور اس کے یادداشت کے کم ہونے کی وجہ سے, تو ان دونوں میں سے جس کو یاد ہے وہ دوسرے کا نہیں جس کو جو بھول گئی ہے اس کو یاد دلا دے اور فضل الذکر اور تفصیل اور تفصیل کے ساتھ ساتھ آیا ہے. اور فضل الذکر والا جملہ حقیقت میں محل علت ہے, یعنی فضل الذکر ان دلت اگر بھول جائے تو یاد دلا دے, اور نام علت کے ذرا پر داخل ہے اس لیے کہ وہی سبب ہے. اور ایک قرات میں ان شرط یا کثرہ کے ساتھ آیا ہے اور مذکر الرفا کا ساتھ آیا ہے. اب مذکر الرفا کا ساتھ جملہ استنیفہ اور جواب شرط ہے.
ولا يأب الشهداء إذا ما دعوا, گواہوں کو چاہیے کہ جب بھی بلایا جائے تو انکار نہ کرے. کیا مطلب گواہوں کو بلایا جائے تو انکار نہ کرے؟ نمبر ایک, بلایا گیا آئیے آپ کو گواہ بننا ہے, یہ معاملہ ہو رہا ہے, یہ ہے تحمل شہادت کا معنی. کوئی معاملہ ہو رہا ہے اور گواہ بننے کے لیے بلایا جائے تو چلے جانے کا اور گواہ بن جانے کا. میں یہ سب لفڑے میں نہیں پڑتا وڑتا, تم جانو تمہارا کام جانے, ایسے خشکی نہیں بننے کا. اس کا ایک مطلب یہ کہ شہادت کے لیے اگر بلایا جائے کہ تم گواہ بن جاؤ تو بن جانے کا. نمبر دو, गवाह बन गया या कोई मामला देखा और गवाही के काबिल हो गया, अब अदालत के अंदर गवाही देने के लिए जाना है तो चला जाए, इनकार न करे कि भाई आइए आपको ये मामला मालूम है, अदालत में आके काजी साहब को बोल दो। कहा ना मैं कुछ आता बात नहीं, ऐसा इनकार न कर देवे, अदाई हा का यही माना है। वजह क्या, झगड़ों का हल तो गवाही पर है, तुम गवाही देने से इनकार करोगे तो झगड़ों का हल कैसे होगा। इसीलिए गवाह बनने के लिए कहा जाए, गवाही देने के लिए कहा जाए, गवाह बन जाओ ताकि झगड़ों का हल होए। और एक अहम बात उसमें यह भी है कि मुसलमान की मदद है उसमें। एक आदमी कर्ज दे रहा है, उधारी का मामला कर रहा है और कोई गवाह न बने तो उस बिचारी का कर्ज डूब जाने का कभी खतरा है। इसीलिए तुम गवाह बन के गवाही अदा करके उस मुसलमान की मदद करो कि उसका कर्ज और उधारी और देन डूब न जावे, जाए न हो जाए। तो ये भी एक मोमिन भाई की बहुत बड़ी मदद है। इसलिए फरमाया कि गवाहों को जब गवाही देने के लिए बुलाया जाए तो इनकार न करें। वला तसअमु अन तक्तुबूहु सगीरन औ कबीरन इला अजली, तुम उकता मत जाओ। दूसरा तर्जुमा, मलाल जाहिर मत करो ये कि तुम लिखने से उकता जाओ। अन तक्तुबू, यानी बाज मरतबा आदमी सोचता है हम तो रात दिन मामलात करते रहते, कितना लिखे, 50-100 हजार लाख का तो क्या लिखे, करोड़ों का हो तो लिखे। तो बाज मरतबा आदमी ऐसा सोचता है, इसीलिए शरीयत ने इस आयत में खास तौर पर तंबीह फरमाई, लिखने से उकता मत जाओ। यानी जिस मामले में तुमको गवाह बनाया गया जो हक अदा करना है, लिकसरती वुकूई ज़ालिका, बार बार मामलात के पेश आने की वजह से, बकसरत मामलात पेश आने की वजह से कि हमारे तो सौदे और मामलात रात दिन चलते रहते, कहाँ रोज लिखते बैठेंगे, नहीं रोज लिखते बैठो, जितने मामलात करे इतने लिखते बैठो। एक लिखने वाला मुस्तकिल जो है तय कर लो और लिख के देवे, आप लोग दस्तखत कर दिया करो। सगीरन अव कबीरन, मामला छोटा हो या बड़ा, लाखों का हो, करोड़ों का हो, अबजों का हो, कोई भी मामला हो लिखो। इला अजली, मुद्दत खत्म होने तक, वक्त हुलूल ही, मुद्दत खत्म होने तक तहरीर पक्की मजबूत लिख लेनी चाहिए। ये तक्तबू के अंदर जो आए ना उसकी जमीर से ये हाल बन रहा है, यानी लिख ही लिया करो, लिख लेने के अंदर भलाई है। ज़ालिकुम अक़सतु इंदल्लाह, ये तहरीर दस्तावेज अल्लाह के यहाँ बड़ी इंसाफ की चीज है। इस वक्त मामलात के झगड़ा को बहुत बड़ी बुनियाद तहरीर न लिखना है। इसलिए फरमाया अक्सतु इंदल्लाह, अल्लाह के नज़दीक ये बहुत बड़ी इंसाफ की बात है। वअक़वमु लिश्शहादा, और शहादत और गवाही को कायम करने में ये बहुत बड़ा मुईन और मददगार है। क्या इंदा अदालत में जब मामला जाएगा और दस्तावेज और तहरीर होगी तो शहादत कायम करने के लिए बड़ी मदद मिलेगी, वरना इंसान का वक्त गुजरते गुजरते हाफजे में से जुहूल भी हो जाता है। हाँ कुछ मामला हुआ था लेकिन भूल गए, अब 30 साल बाद अदालत में गया मामला, क्या हमको याद रहे, अच्छा दस्तावेज निकालो, तुम दोनों गवाह पढ़ो, क्या इबारत लिखिए, अब याद आ गया, हाँ भी याद आ गया, चलो अब गवाही दो अदालत। इसीलिए इस तहरीर के लिखने में, गवाही को कायम करने में भी बड़ी मदद मिलेगी, बहुत अच्छी राहत हो जाएगी। इसलिए जो है तहरीर तो ज्यादा लिख ही लेनी चाहिए, इसलिए कि वो याद रखने का जरिया है और वक्त पर बात याद आ जाती है। वअदना अल्लाह तरताबु, और इस बात से ज्यादा करीब है कि तुम शक में न पड़ो। दस्तावेज और तहरीर लिखने के कितने सारे फायदे, के एक फायदा अक्वमुलिशहादा, दूसरा फायदा اقصى، پہلا فائدہ اقصت عند اللہ، دوسرا فائدہ اقوم الشہادہ، تیسرا فائدہ وادنا اللہ ترتابو، تم شک میں نہ پڑو، قائم شک حق کی مقدار میں، 5000 تھے، 50000 تھے، 5 لاکھ تھے، 5 کروڑ تھے، کتنے صفر تھے، اس میں تم شک میں نہ پڑو. والاجل، مدت کے معاملے میں بھی تم شک میں نہ پڑو، 5 سال مدت، 10 سال مدت، 15 سال مدت، 5 مہینے کی مدت، اس میں بھی کوئی شک میں نہ پڑو. اس لیے تحریر لکھی لینی چاہیے. جی چھوٹی لائٹ آتی نا، بچے کھیلتے ہیں وہ لال کسی کے منہ پہ پڑتی ہے، وہ ایک لا کے رکھتے ہیں نا، پیسے مجھ سے لے، تو میں وہ اشارہ کر دوں کہ وہ تو مطلب اس کو کل لکھ کے لے آئے، یعنی مجھے سبق میں بولنا نہ پڑے، بیچ میں خلل نہ پڑے، اسی لیے لا کر کے رکھ دو. جی ابھی بیچ میں سبق روکنا پڑتا ہے اور کہنا پڑتا ہے ان کے پیچھے والے وہ چشمے والے، کیا سبھی جی تم ہٹو ادھر، یہ چشمے میں کل لکھ کے لے آتا، اب وہ لیزر لائٹ ہوتی تو مجھے روکنا نہیں پڑتا سر. جی استثناء کیا گیا تحریر سے کہ تحریر نہیں لکھو گے تو چلے گا، کب؟ جبکہ تمہاری تجارت نقد بر نقد ہوئے، حاضرہ، ایک قرات میں نصب کے ساتھ ہے. ابھی کیا ہے؟ تجارت حاضرت. اس صورت کے اندر تکون فعل ناقص ہوگا اور اس کا اسم ضمیر ہوگی، یعنی تجارت ہووے نقد بنقد آمنے سامنے، تو تحریر نہ لکھو گے تو بھی کام چل جائے گا. تدیرو نہا بینکم، آپس میں تم لیا دیا کرتے ہو، آپس میں لیا دیا کرتے ہو، نقد دیا لیا، دیا لیا، یہ نقد، اس میں تحریر نہیں لکھو گے تو چلے گا. اب دنیا الٹی ہو گئی، نقد میں ہر ایک لکھ رہا ہے اور اداری اور قرض پہ لکھ ہی نہیں رہے. جہاں بھی جاؤ اب چھوٹی چھوٹی بات پر بھی آپ کو بل ملیں گے، یہ تحریر نہیں ہوئی تو اور کیا ہوا، بل یہ نقد کی تحریر ہے، اور جی ایس ٹی کی وجہ سے بل بناتے ہی بناتے ہیں. حالانکہ لکھنا چاہیے زیادہ اہتمام سے اداری میں، چونکہ وہ جھگڑے کی جڑ ہے، اور نقد میں تو کوئی جھگڑے کا زیادہ امکان نہیں ہے، اسی لیے وہاں نہیں لکھو گے تو بھی چلے گا. تو یہ ہے کہ اگر تم آپس میں لیے دے کرو نقد کے طور پر، تقبضو نہا، ہاتھوں ہاتھ تم قبضہ کر کے لیتے ہو، اور اس میں کوئی مہلت بھی نہیں دینی ہوتی، کتنے وقت کی، ادھر دیا ادھر لیا. فلیس علیکم جناح الا تکتبوها، تو تمہارے اوپر کوئی گناہ نہیں اگر تم تحریر نہ لکھو گے تو بھی. اور مراد ہے اس سے سامان تجارت، مراد ہے اس سے سامان تجارت، یعنی مصدر ذکر کر کے مفعول مراد ہے، کہ سامان تجارت جہاں پر موجود ہے ہاتھ در ہاتھ، وہاں اس معاملے کو نہیں لکھو گے تو بھی کام چل جائے گا. لیکن اس میں بھی ایک احتیاط بتلایا گیا، کیش پیمنٹ ہو اور نقد در نقد معاملات ہو، وہاں بھی بہتر یہ ہیں. وَأَشْهِدُوا اِذَا تَبَايَعْتُمْ، آپس میں خرید و فروخت نقد کرتے وقت بھی گواہ بنا لیا کرو. اس کو بعض حضرات نے واجب کہا، اکثر حضرات نے مستحب کہا، کہ نقد در نقد معاملہ ہو رہا ہے تو بھی گواہ بنا لینا افضل اور بہتر ہے. کیوں؟ اس لیے کہ اس سے اختلافات دور ہو جائیں گے. کیا اختلاف؟ مثلا آئندہ چل کے جھگڑا کھڑا ہوا, آپ پیسے دے کے سامان لے کے نکلے مول میں سے, مول کا سیکیورٹی والا دوڑا, اے پیسے نہیں دیے تم تو ایسے ہی بھاگ گئے, دیے نے کہتا ہے نہیں دیے, تم کہتے دیے, تب گواہ ہوں گے تو یہ جھگڑا ہی نہیں ہوگا دیے نہیں دیے کا. نمبر دو, بعض مرتبہ ایسا ہوتا ہے کہ آپ سامان لے کے نکلے خرید و فروخت کر کے اور وہ آدمی آپ کے پیچھے پڑا, چور 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 پکڑو پکڑو, ارے بھائی میں تو خریدنے آیا تھا, کائی کا چور؟ تو کہ نہیں چور مارو اس کو. ایسا ہو رہا ہے آج کل. تو گواہ ہوں گے تو کوئی آپ کے اوپر چوری کا الزام نہیں لگا سکے گا. پھر خیار عیب, خیار رویت, خیار شرط وغیرہ جو ملحقات ہیں وہاں بھی اگر گواہ ہوں گے تو بہتری کی بات ہوگی. اسی لیے فرمایا واشیدو اذا تبایعتم وہذا وما قبلہ امر ندب, مستحب چیز ہے یہ گواہ بنا لینا. ولا یضار کاتب ولا شہید, تکلیف نہیں دی جائے گی لکھنے والے کو بھی نہیں اور گواہی دینے والے کو بھی نہیں. دیکھو قرآن تو بلیغ کلام ہے نا, ایک لا میں دونوں چل جاتے, لیکن لا کی تکرار یہ تاکید ہے کہ کسی کو بالکل تکلیف مت دو, کاتب کو بھی نہیں گواہ کو بھی تکلیف مت دو. کیا مطلب گواہ اور کاتب کو تکلیف نہیں دینے کا؟ ڈبل ڈبل لا لا کر کے کیوں منع کیا گیا؟ نمبر ایک, کاتب اگر لکھنے کی اجرت مانگے تو خوشی خوشی اجرت دے دو, اس لیے کہ دستاویزی تحریرات جو ہوتی ہے نا اس کو لکھوانا بھی ایک بڑا کام ہوتا ہے. آج کل 5-10 ہزار روپے ہوتے ایک ایک دستاویزی تحریر کے جو لکھنے والے لیتے ہیں. رجسٹریشن فی اور ریوانی ڈپارٹمنٹ میں جو فی دینی ہے وہ الگ قانونی, یہ تو صرف لکھنے والے ان کو دینے کی 5-5-10 ہزار ایک ایک دستاویز کے. تو چونکہ وہ وہی دھندا لے کر کے بیٹھا ہے, اگر ہر آدمی فری میں لکھوائے گا تو اس کا گزران کیسے چلے گا؟ اسی لیے لکھنے والے کو اس کی اجرت قانون کے مطابق دینا جائز ہے. اسی سے ایک مسئلہ سمجھ لو, یہ کاتب ہو گیا آجیر, اجرت دیں گے اس کو, اجرت پہلے سے طے کر لینے کی اور دینا چاہیے اس کو. یہی حال ہے عاملوں کا بھی, چونکہ وہ بھی بیچارے تعویذ لکھتے ہیں نا, تو اگر اجرت پہلے سے طے کر لی تو اجرت مانگنا جائز ہے. اجرت مانگی کہ آپ کو 35 ہزار دینے پڑیں گے تو دینے پڑیں گے, ورنہ مت کراؤ, کام جاؤ, راستہ بھلا ہوا ہے, جائز ہے. چونکہ وہ بھی لکھنے کا کام کرتے, اسی لیے اگر وہ اجرت پہلے سے طے کر کے مانگے جتنی بھی طے کرے, آپ کو کروانا تو کرو, نہ کروانا تو منع کر دو, جائز ہے یہ شریر اعتبار سے. نمبر دو, ضرر کا کیا مطلب؟ کاتب کو جس چیز کی واقفیت نہیں وہ لکھوانا, ایسی چیز لکھوانا جو اس کا وہ واقف ہی نہیں. نمبر تین, سفر کر کے کاتب صاحب کو جانا پڑتا ہے عدالت میں, اب معاملہ ہے آہنا کا اور نوساری جانا پڑ رہا ہے, تو آہنا کاچا سے نوساری جانا آنا وغیرہ خرچہ بھی ہوگا, وہ ملازم ہے تو نوکری پہ چھٹی رکھ کے جائے گا تو اس دن کا پگار کٹے گا, وہ دکان ہے تو دکان بند کر کے جائے گا وہ خرچہ. تو کاتب اور گواہ کے اخراجات سفر, دوسرے مالی اخراجات وہ بھی اس کو دینے کے, یہ نہیں کہ بیچاروں کو بلائے نے شام کو, وہ بس جا رہے بیٹھ جاؤ شکریہ آپ کا آؤ جو, ایسا نہیں, خرچہ بھی دو اور دوپہر میں اس کو عدالت کے ٹائم پہ کھانا بھی کھلاؤ, اس کی ضروریات بھی پورا کرو. یہ سب مفسرین نے لکھا ہے اس کے ذیل کے اندر, گویا کہ کاتب اور شہید گواہ کو تکلیف پہنچانا حرام ہے, حرام قرار دیا گیا اس کو. اپنی مصلحت کے لیے دوسروں کی مصلحت میں خلل نہ ڈالے کہ بے وقت آدھی رات بلایا چلو گواہی دینے جانے کا ہے, بے وقت بلا لیا کہ چلو تحریر لکھنی ہے, نہیں, اپنی مصلحت کے لیے دوسروں کی مصلحت میں خلل نہ کرو. اور عدالت کی ذمہ دار حضرات کاتب اور شہید کو بے وقت نہ بلا دے. آج کل لوگ عدالتوں کے اندر گواہی دینے جاتے کیوں نہیں, بے وقت ان کو بلا کے بٹھائے رکھتے ہیں پورا پورا دن دن, پھر شام کو کہتے ہیں آج تاریخ پڑی, اب پھر وہ تاریخ کو آنا. اسی لیے شریف لوگ گواہی دینے ہی نہیں جاتے کیونکہ وہ بیچارے مجرم جیسے ہو جاتے ہیں گواہی دینے والے. یہ طریقہ شریعت کی نظر میں غلط ہے کہ عدالت یا پولیس والے گواہوں کو, تحریر لکھنے والوں کو بے وقت بلائے, بلا کر کے بٹھائے رکھے اور گواہوں کے ساتھ مجرموں والا سلوک کرے. یہ سب قرآن کی نظر میں منع ہے. وہ آیا گواہی لے لی, جاؤ تمہارا کام ہو گیا, ان کو خرچہ پانی جو دینا ہو دے کے روانہ کر دیا, یہ آ گیا. ولا یضر کاتب ولا شہید, صاحب الحق حق والا, ومن علی جس پر حق ہے وہ, تحریف کر کے یا گواہی سے روک کر کے یا یہ کہ لکھنے سے روک کر کے ان کو تکلیف مت پہنچاؤ, اور ان دونوں کو تکلیف نہ پہنچاوے, مکلف بنا کر کے ایسی چیز لکھواوے جو مناسب نہ ہو, جو وہ کر نہ سکتا ہو, اور گواہی میں نہیں بھی, یعنی نامناسب دباؤ نہ ڈالے اس کے اوپر, ایسا لکھنا پڑے گا, یوں کرنا پڑے گا, ایسی گواہی دینی پڑے گی, نامناسب دباؤ نہ ڈالے لکھنے اور گواہی میں. وَإِن تَفْعَلُوا فَإِنَّهُ فُسُوقٌ بِكُمْ, اگر جو تم نے ایسی شرارت کی کاتب اور شہید کے ساتھ تکلیف پہنچانے کی, فَإِنَّهُ فُسُوقٌ بِكُمْ, یہ تمہاری طرف سے بہت بڑی نافرمانی ہوگی. خُرُوجٌ عَنِ الطَّاعَةِ لَاحِقٌ بِكُمْ, کہ تم شریعت کے احکام کی اطاعت سے نکل گئے اور تمہارے ساتھ نافرمانی لاحق ہو گئی. وَاتَّقُوا اللَّهَ, یہاں بھی اللہ سے ڈرو, کسی کو تکلیف پہنچانے سے ڈرو. دیکھو معاملات میں بار بار تقویٰ تقویٰ تقویٰ, معاملات میں تقویٰ کا امتحان ہوتا ہے. وَاتَّقُوا اللَّهَ, اللہ نے جو معاملات کے احکام دیے جن چیزوں سے روکا اس میں اللہ سے ڈرو. وَيُعَلِّمُكُمُ اللَّهَ, اللہ تعالیٰ تم کو سکھلا رہے ہیں تمہارے کام کی مصلحتیں کہ اس طریقے سے کرو تاکہ سب ٹھیک بھی چلے, نہ کوئی کو تکلیف بھی نہیں ہوئے, نہ سب ٹھیک ٹھاک چلتا رہے وے. جی
اور اگر جدا نفس ہو جس کا واپس پیدل بڑھتے ہو, یعنی نبی اسبل پر اگر قبضہ ہاتھوں ہاتھ ہو تو اس کے پاس رد لگی ہے, اور جہاد پہ جدا حاضرت نصب کے ساتھ ہے تو اس صورت میں تقوی راکش ہوگا.
اب تو گواہ بھی بکتے ہیں, گواہی بھی بکتی ہے, گواہوں پر قسم قسم کا پریشر کیا جاتا ہے, دباؤ مار ڈالنے کا, مروا بھی دیا جاتا ہے گواہوں کو, پیسوں کا ایسے لے لو گواہی سے پھر جاؤ, عہدہ دے کر کے, بہت کچھ اس وقت ہو رہا ہے گواہوں کا معاملہ. جی
اور اور تجارت سے مراد سامانہ تجارت ہے, اور جب تم آپس میں بیٹھنے لگو تو گواہ بنا لیا کرو, اس کے لیے یہ الگ بدل کرنے والی چیز ہے, اور یہ شہادت اور مقبل کے کتابت کا حکم ہے اس کے طور پر ہے, اور قاتل کو اور گواہ کو اگر تکلیف پہنچاؤ صاحب کی طرف سے اور جس طرح کی طرف سے تحریر میں تحریف کر کے.
یہ تو بہت بعد میں قانون اب بدلا گیا, ورنہ تو ابھی تک ایسا قانون تھا کہ آپ ایکسیڈنٹ کی اطلاع دو نا تو آپ ہی کو پکڑ لیتے, اس لیے لوگ ایکسیڈنٹ میں مدد بھی نہیں کرتے, خبر بھی نہیں دیتے تھے ایمبولینس کو پولیس کو کہ اپنے پھنسیں گے, چلو نہیں جو مرتا ہو مارے اپنے کیوں مرے. پھر اس قانون کو تبدیلی لانی پڑی, مجبور ہے. جی باقی گواہوں کو پریشان کرنے کا سلسلہ تو اب بھی جاری ہے, بیچارے گواہ مجرم جیسے ہو جاتے ہیں. جی
تحریر میں تحریر کر کے یا شہادت کتاب سے روک کر کے یا उन दोनों के आशीर्वाद के लिए मजबूत करके जो उनके किताब और उनके शहादत के लायक रही है।
जी अपने वो बयान करते हैं कि इस्लाम के पांच शोबे अकायद इबादत माशरात मामलात अखलाक, तो यूँ समझ लेगा कि इबादत वाले इस्लाम पर अमल करने के लिए 500 ग्राम ईमान चल जाएगा, लेकिन मामलात वाले इस्लाम पर अमल करने के लिए 5 मन ईमान चाहिए, इतना फर्क है। और माशरत वाले के ऊपर 5 किलो, इबादत वाला 500 ग्राम में चल जा रहा है ईमान। जी यानी नमाज पढ़ना आसान, जिक्र तस्बीह तिलावत आसान, लेकिन माशरत में इस्लाम, मामलात में इस्लाम, ये बहुत मुश्किल। उसके लिए तो 5 मण ईमान होवे तो ही काम चले। चलो
और अगर तुम ऐसा करोगे जिससे तुमको रोका गया है तो गुनेगार होगा शरीयत के अहकाम से।
हाँ वयुअल्लिमुकुमुल्लाह, ये फतको की जमीर से हाल मुकद्दर है या जुमला मुस्तानिफा है? वल्लाहु बिकुल्ली शैइन अलीम, अल्लाह ताला हर चीज़ को खूब अच्छी तरह जानते हैं। कौन गड़बड़ी करेगा, कौन गवाह को कातिब को तकलीफ पहुँचाएगा, लिहाजा उसके मुताबिक अल्लाह ताला जज़ा सज़ा करेंगे। चलो
يستوثقون بها وبين السنة وجواز رهن في الحضر ووجود الكاتب فالتفيد بما ذكر لأن التوثق فيه أشد، وأفاد قوله مفقودة اشتراط القبض في الرهن والاكتفاء به من المرتهن ووكيله.
وإذ كنتم على سفر ولم تجدوا كاتبا فرهان مقبوضا، سفر میں نکلے، ادھار لینے دینے کی ضرورت پڑی، कर्ज लेन देन की ज़रूरत पड़ी और वहाँ का कातिब साहब मिलेंगे लिखने वाले दौराने सफ़र में, वहाँ का गवाह मिलेंगे तो क्या करने का? अगर तुम सफ़र में हो व तदायन तुम उदारी का मामला करो और कातिब न मिले, फरूहुनुन भी किरात है, तो उस सूरत में शेई मरहून दे दिया करो जिस पर मुर्तहिन का कब्ज़ा हो जाए, मकबूजा कब्ज़ा हो जाए, शेय मरहून कब्ज़े में दे दी जाए जिससे कर्ज देने वाले को इत्मीनान होगा। तस्तव सिखो न बिहा, जिससे कर्ज देने वाले को इत्मीनान हो जाएगा कि मेरे पास शेय मरहून है, इसीलिए मुझे मेरे कर्ज के डूब जाने का कोई टेंशन नहीं है, तो शय मरहून दे देने की। और मकबूजा ने क्या बतलाया कि मुर्तहिन शय मरहून को बस अपने कब्जे में रखे, उससे फ़ायदा नहीं उठा सकता, मुर्तहिन शय मरहून से फ़ायदा नहीं उठा सकता। इस वक्त लोग मसले पूछने आते बाकायदा कि कर्ज में घर गिरवे रख रहे तो अब घर में रहवावे, खेत जो है रहन रख रहे तो खेती करावे अपने से, और कर रहे लोग शय मरहून से फ़ायदा कि अपना कर्ज है और अपने इनके घर में रह रहे, अपना कर्ज आएगा तब घर खाली कर देंगे, गाड़ियाँ कर्ज रखते रहन रखते और लेके मज़े से घुमाते हैं, शय मरहून से फ़ायदा नहीं उठा सकते। मकबूदा सिर्फ कब्ज़े में रखने का, उसको फ़ायदा नहीं उठाने का। जवाज़ुर रहनी फिल हज़री, हदीस शरीफ से मालूम हुआ कि वतन में भी रहन जायज़ है। खुद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के यहाँ कोई मेहमान आ गए, 20 साल जो आपने यहूदी के यहाँ से कर्ज मंगवाए, घर में घर वालों के नफ़के के लिए कुछ नहीं था, 20 साल आपने मंगवाया और अपनी ज़ीरा मुबारक रहन के अंदर रखी। सफ़र की कैद इसलिए लगाई गई, क्यों? इसलिए कि सफ़र के अंदर इत्मीनान की ज़रूरत ज़्यादा होती है। हज़र के अंदर तो लिखने वाले और गवाह मिलेंगे, सफ़र में मिलते नहीं है, इसलिए वहाँ रहन की ज़रूरत ज़्यादा पड़ेगी। वतन के अंदर जो है वहाँ कातिब लिखने वाले गवाह सब मौजूद है, फिर भी अगर कोई आदमी वतन के अंदर तहरीर न लिखे और रहन से काम चलावे जायज़ है। ये हदीस शरीफ से हुजूर के अमल मुबारक से मालूम हुआ। और आयत में मकबूदतुन का लफ्ज़ आया उससे मालूम हुआ कि शेह मरून पर मुर्तहिन का कब्जा हो जाना चाहिए या मुर्तहिन के वकील का कब्जा हो जाना चाहिए, नाइब मुर्तहिन का काफी हो जाएगा जी।
और अगर तुम सफर में हो यानी मुसाफिर हो और दैन लेने की नौबत आ जाए और किसी काफी को न पाओ तो रंग के तौर पर डिस्कस कर रहे हो, इसके जरिए से तुम अपना मामला मजबूत कर लो। और हदीस पे है कि हजरत हसन और कातिब के बाहर जाने के सूरत में भी रंग को रखना जायज है। बस ये दोनों के
तुम्हारे अड़ोसी पड़ोसी को रात को तर्जुमा सुना देना, वो आपकी आवाज़ सुनने से मालूम है जी।
बस ये दोनों का इसलिए लगाई गई
झूठी बोल रहे
इसमें मजबूती की जरूरत है।
और जोर से
और मकबूजा के डॉक्टर से बात का
और जोर से
मकबूजा के डॉक्टर से बात का बात निकलती है
और जोर से
कि रहन में कब्जा चढ़ता है और मुस्लिम का और उसके वकील का कब्जा ये काफी हो जाएगा।
فَإِنْ أَمِنَ بَعْضُكُمْ بَعْضًا فَلْيُؤَدِّ الَّذِي اؤْتُمِنَ أَمَانَتَهُ وَلْيَتَّقِ اللَّهَ رَبَّهُ وَلَا تَكْتُمُوا الشَّهَادَةَ। अगर एक कर्ज देने वाला कर्ज लेने वाले पर भरोसा और एतबार कर लेवे, आपस में एक दूसरे पर एतमाद होए, तहरीर भी नहीं, गवाह भी नहीं, रहन भी नहीं, एक दूसरे पर भरोसा करके जो है दे रहे मामला, यानी दाइन मदियून के ऊपर भरोसा कर लेवे हक के मामले में, और शेह मरहून भी न मांगे रहन भी न रखे, कितना अच्छा काम किया कि उसने आप पर भरोसा किया, आप पर एतमाद किया। तो भरोसे की भैंस पाड़े नहीं जाने बल्कि वो एतमाद का सबूत दे रहे। क्या एतमाद का सबूत दे रहे कि उसने जब आपको बगैर रहन बगैर तहरीर बगैर गवाह के कर्ज दिया तो वक्त पर उसका कर्ज वापिस कर दो, पूरे पूरा अदा कर दो। ये नहीं कि कौन सा कर्ज कब लिया था जाहिल न बन जाए बल्कि अमानतदारी से पूरा कर्ज अदा कर दे। तो अगर आपस में एक दूसरे के ऊपर एतमाद करे तो जिस पर एतमाद किया गया यानी मदयून, वो अमानत यानी कर्ज को पूरे तौर पर अदा कर देवे। वलयत्तकिल्लाह रब्बह, और अल्लाह से डरे कर्ज के अदा करने में जो अल्लाह उनके रब है। इस वक्त ज्यादातर सूरत हाल यही है, लोग एक दूसरे पर भरोसा करके बगैर तहरीर बगैर रहन उधारी का मामला करते हैं और फिर अल्लाह का डर नहीं इसलिए फिर खा जाते हैं हड़प खत्म। वला तब तुम शहादा, और तुम गवाही को मत छुपाओ, यानी जब गवाही देने के लिए अदालत में बुलाया जाए तो मत छुपाओ। वमई अब तुम हाँ फहू आतिम कलबो, और जिसने भी गवाही छुपाई वो दिल का गुनहगार होगा। ये दिल के गुनहगार का क्या मतलब, दिल पूरे बदन का बादशाह है, उसी के जरिए पूरे बदन का निजाम चलता है। इसीलिए कहा गया कि दिल पहले इरादा करेगा झूठी गवाही का या गवाही को न देने का, फिर आजाए बदन अमल करेंगे। इसीलिए अव्वल मुजरिम दिल के इरादे हैं, इसीलिए दिल को मुजरिम अव्वल करार दिया गया। दिल का जिक्र खास तौर पर इसलिए किया गया कि वो शहादत का महल है, वहीं इरादे और अजाइम पैदा होते हैं। नंबर दो, जब दिल गुनहगार होगा और गवाही छुपाएगा तो दूसरे आजा उसकी पैरवी करेंगे, लिहाजा दूसरे आजा को भी उसकी तरह सजा दी जाएगी। इसीलिए हदीस आपने पढ़ी रियाज़ सालीन में, रोजाना सुबह में पूरे बदन के आजा जबान को मन्नत समाजत करते, तू सीधी रहना तो हम सीधे रहेंगे, तू बिगड़ी तो हमारा हाल बिगड़ जाएगा। इसीलिए जो है वो दिल तर्जुमान। और तीसरा ये कि दिल आलय जारिहा, यानी वहीं से गलत काम की इब्तिदा होती है। वल्लाहु बिमा तअमलूना अलीम, जो अमल भी तुम करते हो अल्लाह ताला उसको अच्छी तरीके से जानते हैं। अल्लाह से कोई चीज़ मख्फी नहीं है, इसीलिए कर्ज पूरे पूरा अदा कर देना चाहिए, वरना अल्लाह ताला की यहाँ तुम्हारी पकड़ होगी। जी
और अल्लाह तआला जो तुम पढ़ते हो जानते हैं, और उससे